हरि ओम तत्सत, म साजन कोइराला सचिदानन्द रसिदास। अहिले एउटा कुरा विवादमा आइरहेछ, त्यो रामायणकालीन समयावधि होइन, अनि त्यहाँपछि रामायण कहाँ लेखियो, कस्तो लेखियो, कहाँ जन्मियो, यसलाई बुझ्नको लागि चाहिँ हामीले धेरै चिजलाई अध्ययन गर्नुपर्ने हुन्छ। जस्तै अब आजको प्रवचन चाहिँ म वैदिककालीन ग्रन्थ महाभारत, रामायण होइन, अनि वैदिक वेद, उपनिषद र केही पुराण त्यसको आधारमा, र त्यतिखेर चलेको ऐतिहासिक होइन इतिहास, भारतको इतिहास र नेपालको इतिहासबाट देखिने प्रतिबिम्ब त्यो कस्तो कुन समयावधि देखाउँछ, र नेपालको इतिहास र बुद्धकालीन ग्रन्थले कसरी देखाएको छ, र त्यही समय पिरियडमा पश्चिमा दर्शनहरूको प्रभाव कस्तो थियो, र त्यो प्रभाव त्यो दर्शनमा र त्यो राज्यमा कस्तो थियो, र त्यसको आधारमा त्यो राज्यको समयावधि होइन, समयावधि भनेको त्रेता द्वापर कली समय चाहिँ कुन हो, कसरी हो भन्ने कुरो यो सम्पूर्ण बेसबाट हेर्नुपर्ने हुन्छ होइन। रिफरेन्स धेरै लिनुपर्ने हुन्छ, एउटा मात्र रिफरेन्सले कहिले पनि थाहा हुँदैन, वैदिक लिट्रेचरबाट पनि थाहा पाउन सक्दैन, वैदिक लिट्रेचर त्यसमा वेद, पुराण, उपनिषद, महाभारत, अनि त्यतिखेर के अरे यो बौद्धिक वैदिक काल भइहाल्यो, त्यसपछि बुद्धिस्ट ग्रन्थ, त्यस पछाडि त्यतिखेरको राज त्यतिखेरको राज्य थियो त्यहाँ 16 महाजनपद, तिनीहरूको हिस्टोरी, र त्यतिखेर नेपालको हिस्टोरी, अनि त्यही समय अवधिमा पश्चिमा दर्शनहरूको दर्शन, यो सबैको आधारमा मात्र हामीले चाहिँ त्रेता द्वापर कली अनि त्यसमा लेखिएका साहित्यहरू होइन, अनि त्यसमा देखाइएका चरित्रहरू, अनि त्यतिखेरका ठाउँहरू अयोध्या होइन, अनि मात्र हामी चाहिँ रियल रूपमा फ्याक्ट भन्न सक्छौँ। अब म आज तपाईँहरूलाई रिफरेन्सको रूपमा लिनेछु, यो विभिन्न धेरै रिफरेन्सको अध्ययन गरेर एक दुई दिनको अध्ययन पछाडि सङ्कलित गरेको आधारमा भनिएको छ भन्दैछु। सुरुमा चाहिँ म केबाट सुरुवात गर्छु भन्दाखेरि, सुरुमा चाहिँ यो वेदकालीन समय थाहा पाउनुपर्छ होइन। वेदकालीन समयमा जस्तै यजुर्वेदलाई हामी आधार मान्छौँ होइन, नेपालमा चाहिँ यजुर्वेद मानिन्थ्यो, यजुर्वेद, ऋग्वेद, सामवेद र अथर्वेद यी सबैको समयावधि एउटै समयावधिमा हो, यिनीहरू लगभग लगभग छेउछाउकै समयावधिमा लेखिएका छन् होइन। जस्तै शुक्ल यजुर्वेदको कुरा गर्ने हो भने बिसी 1200 400 यति, बिसी भनेको बिफोर क्राइस्ट, क्राइस्ट जन्मिनुभन्दा 1200 400 1200 वर्ष अगाडि, भनेको मतलब आजभन्दा 2400 लिएर 2500 पाइन्छ। जसमा शुक्ल यजुर्वेदलाई हेर्ने हो भने दुईवटा यजुर्वेद हुन्छ, शुक्ल यजुर्वेद, कृष्ण यजुर्वेद। कृष्ण यजुर्वेद भनेको चाहिँ शुक्ल यजुर्वेदभन्दा अगाडिको, किनभने हामीले पनि कहिलेकाहीँ पक्षको कुरा गर्दा कृष्ण पक्ष अनि शुक्ल पक्ष भन्छौँ नि होइन, कृष्ण पक्ष अनि मात्र शुक्ल पक्ष आउँछ। त्यसरी कृष्ण पक्ष भनेको चाहिँ त्यतिखेर अन एरेन्ज गरेको अनक्लियर यजुर्वेदलाई चाहिँ कृष्ण यजुर्वेद भनिन्थ्यो, तर त्यही कृष्ण यजुर्वेदको कुरालाई चाहिँ मिलाएर राखिएको होइन, क्लियर गरिएर राखिएकोलाई चाहिँ शुक्ल यजुर्वेद भनिन्छ। शुक्ल यजुर्वेदमा चाहिँ 1975 मन्त्र छन् र 40 अध्याय छ होइन। त्यसले चाहिँ अब शुक्ल यजुर्वेदले चाहिँ विभिन्न किसिमका उपनिषद्हरूलाई पक्रेको छ। अब यो भन्न सकिँदैन कि उपनिषद्बाट पुराण वेद बन्यो कि वेदबाट उपनिषद निक्लियो, त्यो भन्न सकिनँ। तर हेर्ने हो भने बृहदारण्य उपनिषद होइन, त्यो भनेको त्यही 500-600 BCतिरको, अनि त्यो चाहिँ पाइन्छ ईशा उपनिषद्, ईशा उपनिषद्हरू 520 तिरका, होइन 520 तिरकाहरू चाहिँ शुक्ल यजुर्वेदमा पाइन्छ। जस्तै शुक्ल यजुर्वेद भित्रै पाइन्छ अहम् ब्रह्मास्मि भने, हामीले धेरै यो शब्द सुनेछौँ, मै नै त्यो चैतन्य हो भन्ने चिज पनि शुक्ल यजुर्वेदभित्रै पाइन्छ। मैले यो शुक्ल यजुर्वेदको कुरा किन गरिरहन्छु भने, शुक्ल यजुर्वेद लेखिएको पिरियड अब एक्ज्याक्ट थाहा पाउनुपर्छ। यसरी सामान्य तरिकाले हेर्दाखेरि 420 देखि लिएर 1200 BC लेखिएको पाइन्छ। र शुक्ल यजुर्वेद जतिखेर लेखियो त्यतिखेर नै ऋग्वेद, सामवेद, अथर्वेद लेखिएको पनि पाइन्छ, किनभने त्यसको प्रमाण शुक्ल यजुर्वेदकै होइन, शुक्ल यजुर्वेदमै पाइन्छ। शुक्ल यजुर्वेदमै मजाले त्यो एक्सप्लेन गरेको पाइन्छ। अथर्वेदमा चाहिँ अलिक कस्मोलोजीको कुराहरू आएको छ, होइन, त्यतिखेर ऋषिको नामबाट राखिएको छ। अनि त्यहाँपछि त्यही ऋषिहरूलाई चाहिँ हामीले सप्त ऋषि भनेर पुजेको, र त्यही सप्त ऋषिकै नामबाट चाहिँ ताराको नाम गरेको। तारा चाहिँ सप्त ऋषि होइनन् क्या, त्यो जुन विद्वानहरू हाम्रो यो जुन भौगोलिक खण्डमा थिए उनीहरूकै नामबाट चाहिँ, उनीहरूले कस्मोलोजी पत्ता लगाएको कारणले उनीहरूकै नामबाट चाहिँ ती ताराहरूको नाम राखिएको हो। यो चाहिँ आइरन एज, इन्डियाको आइरन एजमा मानिन्छ। त्यो भनेको 800 BC 600 देखि 800 अथवा 700 BC त्यस्तै मानिन्छ। भनेको मतलब 2700, आजभन्दा 2700 वर्ष अगाडि अथवा 2800 वर्ष अगाडि, होइन त्योभन्दा अगाडिको कुरा होइन, त्यति बिचको कुरामा मानिन्छ। र यसको प्रमाण के, यो त यतिकै भनिन्छ किन, यसको प्रमाण यजुर्वेदै छ। जस्तै यजुर्वेदमा तपाईँहरूले पढ्नुभएको छ कि छैन, यजुर्वेदमा विभिन्न कुराहरू यजुर्वेदमा आउँछ, यजुर्वेदले गरेको छ विभिन्न कुराहरूलाई यजुर्वेदले गरेको छ। जस्तै यजुर्वेदमा तपाईँले यजुर्वेदबाटै निकालेको रुद्र अष्टाध्यायी छ, है, त्यो त्यसमा चाहिँ त्यो सुरुमा प्रथम अध्यायमा हरिम गण हरि ओम गणानन्त्वा गणपति गुङ हवामय भनीबाट सुरुवात भएकोमा तपाईँले त्यहाँ पाउनुहुन्छ कि त्यहाँ त्यो कहिलेको त्यो ग्रन्थ भन्ने कुरा त्यहाँ लेखिएको कुराले प्रतिनिधित्व गर्छ। त्यहाँ के भनेको छ भने, जतिखेर चाहिँ गायत्री छन्द होइन गीतमा प्रयोग हुने गायत्री छन्द, हामीलाई 3 किसिमका तापबाट मुक्त गर्ने त्रिष्टुप छन्द, जगतमा विस्तृष्ण भएको जगती छन्द, कष्टलाई निवार गर्ने अनुष्टुप छन्द, पङ्क्ति छन्द, बृहती छन्द, उष्णिक छन्द, कुकुप छन्द, यस्तो छन्दहरूको सिर्जना जुन टाइम पिरियडमा भएको थियो त्यही समय पिरियडमा चाहिँ हाम्रो यजुर्वेद, शुक्ल यजुर्वेद लेखिएको पाइन्छ, होइन, जहाँ चाहिँ अब तिनेरी पाइन्छ, मरिचि, सप्तऋषि, सामवेद, अङ्गिरस, ऋग्वेद, सामवेद, यजुर्वेदको कुरा पनि ती गरिएको छ त्यसमै, होइन, तिनीहरू त्यही तीभित्र गरिएको छ, त्यही किताबभित्र, त्यसकै उयोभित्र। जस्तै के छ भन्दाखेरि, तपाईँले रुद्राष्टाध्यायीको प्रथम अध्यायको 9मा हेर्नुभयो भने, यस्मिन् निचम साम जजु स्मिनम प्रतिष्ठितम तार रथान भाविवाराः यस्मित चितम सर्वमोतम प्रजानन तन्मे मन शिव सङ्कल्पमस्तु भनेर भनिन्छ। जहाँ चाहिँ ऋग्वेदको ऋचा, सामवेद र यजुर्वेदको मन्त्र यसरी चाहिँ प्रतिष्ठित भएको छ भनेर त्यहाँ आउँछ भनेपछि, यो पिरियड सामवेद यजुर्वेद यी सम्पूर्ण वेदहरू यही शुक्ल यजुर्वेद टाइम पिरियडको हो भन्ने कुरा यी शुक्ल यजुर्वेदकै भित्रको यो मन्त्रले भन्छ, होइन, शुक्ल यजुर्वेद भित्रकै मन्त्रले यो त्यही पिरियडको भनेर भन्छ। अनि अर्को शुक्ल यजुर्वेदभित्रै अर्को के पाउन सकिन्छ प्रमाण भन्दाखेरि, शुक्ल यजुर्वेदभित्र भेडा बाख्राको कुरा छ, चार वर्णको कुरा छ, होइन, 7 किसिमको छन्द, अघि मैले जुन किसिमको छन्द भने त्यो कुरो पुरुष सुक्त सुक्तम भनिन्छ। पुरुष सुक्तम भनेको चाहिँ यो चाहिँ पुरुष सुक्तम भनेको चाहिँ यही भित्रको कुरो हो, होइन, यो पुरुष सुक्तम भनेको चाहिँ यो शुक्ल यजुर्वेद भित्रकै 30 अध्याय होइन, 30 अध्यायको 1 देखि 16 मन्त्र हो होइन, जो यजुर्वेद भित्रकै शुक्ल यजुर्वेद भित्रकै 30 अध्यायको 1 देखि 16 मन्त्रमा जुन हरिः ओम सहस्र शीर्ष पुरुष सहस्राक्ष सहस्रपाद यहाँबाट सुरु भएको जुनमा चाहिँ त्यो भित्र के व्याख्या गरेको छ भने भेडा बाख्राको कुराहरू गरेको छ, चार वर्ण होइन, चार वर्णको कुरा गरेको छ, जहाँ चाहिँ चार वर्णमा चाहिँ होइन चार वर्णको कुरा गरेको छ, केबाट के निक्ले भन्ने कुरो होइन, त्यहाँ चन्द्रमा ब्राह्मण से मुख माथि बाहु राजनिह कृत होइन, मुखबाट के निक्लियो उयोबाट के निक्लियो भनेर चाहिँ चार वर्णको कुरा गरेको छ। जब वर्णाश्रमलाई हेर्ने हो भने वर्णाश्रमको सुरुवात कहिलेबाट भएको छ, कुन पिरियडबाट छ, त्यही पिरियड अवधि मेन यजुर्वेद चाहिँ लेखिएको पाइन्छ होइन, त्यही भित्रकोले प्रमाण अनुरूप। अनि सात किसिमको छन्दको कुरा गरिन्छ, अघि मैले जुन भने गायत्री छन्द, त्रिष्टुप छन्द, जगतीश छन्द, अनुष्टुप छन्द, बृहती छन्द, उष्णिक छन्द, यी सात किसिमका छन्द चाहिँ कुन टाइम पिरियडमा चाहिँ चलन चल्तीमा थिए होइन, त्यही टाइम पिरियडमा चाहिँ लेखिएको पाइन्छ होइन। अब यही शुक्ल यजुर्वेदलाई नै हेर्ने हो भने होइन, त्यहाँ भृगु ऋषिको बारेमा कुरा पाइन्छ, अङ्कगणितको कुराहरू पाइन्छ होइन, तपाईँले यही रुद्रीमा पनि सुन्नुभएको होला, त्यहाँ 10 हात जोडेर रुद्रलाई नमस्ते गरेको पाइन्छ। जब जो त्यो भनेको अङ्कगणित हो भनेपछि, अनि अङ्कगणितको कुराहरू आएको छ भनेपछि अङ्कगणितको सुरुवात कहिले भएको थियो त्यसको आधारमा पनि यो यजुर्वेद कुन टाइम पिरियडको र यसले कुन टाइम पिरियडलाई चाहिँ देखाइरहेछ भन्ने कुरो हामीले थाहा पाउन सक्छौँ होइन। त्यहाँ तपाईँहरूले सुन्नुभएकोलाई यजुर्वेदहरूको तपाईँले यजुर्वेद नरे नि रुद्राष्टाध्यायीमा पनि तपाईँहरूले पढ्नुभएको होला, त्यहाँ 10 हात औँला जोडेर प्रार्थना गरेको पाइन्छ होइन होइन, त्यहाँ के भन्छ, तेभ्यो दश प्राच दश दक्षिणा दश प्रति दश तो दुवा चो दुवा भनेर भनिन्छ होइन, जहाँ तेभ्यो दश प्राची दक्ष दक्षिणा दश प्रति चि दसो दि दि चि चो दुवा होइन, 10 औँला जोडेर 10 औँलाको कर्ता भनेर तपाईँको चाहिँ प्रार्थना गर्छु भन्ने प्रसङ्गहरू आउँछ। यहाँ मैले अलिक संस्कृतलाई मजाले पढ्न सकिनँ भन्न सकिनँ भनेपछि यसमा अङ्कगणितको कुरा आएको छ, जहाँ चाहिँ यो चाहिँ त्यतिखेर लेखिएको छ जब चाहिँ अङ्कगणितहरू चाहिँ हाम्रो समाजमा चाहिँ सुन्न थालिसकिएको थियो, त्यो कुरा यसले प्रमाण गर्छ भनेपछि अङ्कगणित चाहिँ हामीले कहिलेदेखि चाहिँ सुन्न थालिएको छ भन्ने कुरो छ। त्यही तपाईँहरूले रुद्रीमै अथवा यजुर्वेदमै तपाईँले अर्को चिज पाउनुहुन्छ, त्यो भनेको के भन्दाखेरि त्यो चमा अध्याय होइन, चमे अध्याय, बाज चमे, प्रसव चमे, प्रहृति चमे, दिति चमे, क्रतुष्चमे, स्वर चमे, श्लोक चमे, सोचमे, श्रुति चमे, ज्योतिष चमे, सोचमे, झन्ने न कल्पन्ताम। त्यहाँ चाहिँ हामीले यज्ञबाट के प्राप्त गर्ने भनेर, यो प्राप्त होस् भनेर गरेको प्रार्थना पाइन्छ भनेपछि उनीहरूले चाहिँ यज्ञबाट के पाउन् भनेर प्रार्थना गरेको देखिन्छ भन्दाखेरि उनीहरूले चाहिँ होइन, जस्तै तपाईँहरूले त्यो पढ्नुभएको छैन छ कि छैन ख्याल गर्नुभयो भने एउटा चिज तपाईँहरूले मजाले त्यहाँ पाउनुहुन्छ कि उनीहरूले के चिज चाहिँ प्रार्थना गरेका छन् पाऊँ भनेर होइन, अनि के चिज चाहिँ यज्ञबाट हामीलाई मिलोस् भनिरहेछन् होइन, अनि त्यसमा चाहिँ उनीहरूले भनेका चिजहरू जुन आध्यात्मिक चिज पाऊँ भनेको चिजको त हामीले आधार पाउँदैनौँ, तर उनीहरूले वस्तु के प्राप्त गरौँ भनेका छन् त्यसको आधारमा त्यो कहिले लेख्यो भन्ने कुरो बुझ्न सकिन्छ नि त होइन। जस्तै उनीहरूले के भन्छन् भन्दाखेरि धान गहुँ मसुर चना तिल मुखहरूले चाहिँ हामी यज्ञबाट प्राप्त होस् भन्छन्। यो चाहिँ 12 हो। तपाईँले गृहस्थमे जवाष्टमे माखाष्टमे मिथिलाष्टमे मुद्गाष्टमे खल्वाष्टमे पिण्डवष्टमे नवष्टमे श्यामकाष्टमे निवाराष्टमे गोधूमाष्टमे मसुराष्टमे झन्नी नकल्पन्ता मेसरी सुन्नुभएको होला होइन। त्यहाँ चाहिँ उनीहरूले के भन्छन् अरे, धान गहुँ तिल मुख चना होइन गहुँ यस्तो मुसुरी दाल हामीलाई चाहिँ योग्यबाट प्राप्त होस् भनिन्छ। अब यिनीहरूको कहिलेदेखि चाहिँ मुसुरी दाल गहुँ होइन अनि तिल चनाहरू चाहिँ इन्डियाको प्रदेश अथवा यो आर्यव्रतमा चाहिँ फेमस थियो भनेर हेर्ने हो भने के भेटिन्छ भन्दाखेरि यिनीहरू चाहिँ त्यही 3000 BC होइन 3000-2500 BC चाहिँ यिनीहरू फेमस थिए होइन 2500-3000 BC त्यतिखेर फेमस थिए भनेपछि त्यतिखेर चाहिँ खाइन्थ्यो पहिलोचोटि इन्डियामा पाइन्थ्यो भने चाहिँ यो फेमस हुनको लागि भनेपछि त्यही टाइम पिरियड वरिपरि हुनुपर्छ होइन। अनि अर्को त्यहीँनेरि अर्को चिज के पाइन्छ भन्दाखेरि हामीलाई यज्ञबाट के पाउनु हुँदाखेरि उनीहरूले भन्छ अस्माचमे मृतिकाचमे गृहस्थमे पर्वताश्रमे सिकताश्रमे वनस्पतिश्रमे हिरण्यश्रमे यश्रमे श्यामञ्चमे लोहञ्चमे सिसनचमे त्रपुचमे जन्मेन कल्पन्ताम हुन्छ। उनीहरूले के भन्छन् भन्दाखेरि हामीलाई चाहिँ मृतिका गोवर्धन पर्वत हिमालय होइन भूमि वनस्पति सुवर्ण लोहा तामा होइन काँस सिसा यस्तो चिजहरू प्राप्त होस् भन्छ नि। यो भन्नुको अर्थ यो चाहिँ कुन एजमा भन्ने कुरो एउटा अनुमान लाउन सकिन्छ नि। जतिखेर चाहिँ को पिरियडमा चाहिँ सबैभन्दा ठुलो चाहिँ महत्त्व केलाई दिन्छ, सिसा काँस तामा लोहा सुवर्णहरूलाई चाहिँ महत्त्व दिन्थ्यो। त्यही भएर यज्ञबाट चाहिँ यस्तो प्राप्त होस् भनिन्थ्यो भने चाहिँ यो चाहिँ कुन एज हुन्छ, इन्डियाको आइरन एज र सिसा एज होइन त्यतिखेर त्यो एज पाइन्छ। त्यो एज भनेको कुन एज हो, कुन त्यो एज भनेको चाहिँ यही 2500-3000 BC हो होइन, अथवा त्यो पहिलो बिसी हो, 1st century BC होइन। भनेपछि अब यसबाट अनि अर्को चिज पनि हेर्न सकिन्छ, जस्तै तपाईँहरूले त्यही यजुर्वेदमै हेर्नुभयो भने यजुर्वेदकै यही चमे अध्यायमा हेर्नुभयो भने एउटा चिज के पाउनुहुन्छ भने त्यहाँ तपाईँहरूले अङ्कगणित पाउनुहुन्छ होइन, एकाचमे एकाचमे त्रिशचमे त्रिशचमे पञ्चचमे पञ्चचमे सप्तचमे सप्तचमे नवचम नवचम एकादशमे एकादशमे त्रयोदशमे त्रयोदशमे पञ्चदशमे पञ्चदशमे सप्तदशमे सप्तदशमे। यहाँ चाहिँ के भन्छ नि 1, 3, 5, 7, 9, 11, 13, 15, 17 भनेपछि अड नम्बरहरू आउँछ क्या, 1, 3, 5, 7, 9, 11, 13, 15, 17, 19, 21, 23, 25, 27, 28, 29, 31, 32, 33 यी अङ्कहरू सङ्ख्याहरू प्राप्त होस् भनिन्छ। भने चाहिँ यो त्यो पिरियडमा हो जतिखेर चाहिँ अड र इभन नम्बरहरूलाई चाहिँ आधार मानिन्थ्यो होइन। अब जस्तै हामीले हेर्ने हो भने के पाइन्छ भन्दाखेरि यो नम्बर बारेमा नम्बर सम्बन्धी हेर्ने हो भने के इतिहास देखिन्छ भन्दाखेरि पाइथागोरस पिरियडमा नम्बर आएको पाइन्छ, जुन भनेको चाहिँ 582-500 BC होइन, क्राइस्ट जन्मिनुभन्दा 582 वर्ष अगाडि चाहिँ अङ्कगणित आएको मानिन्छ पाइथागोरस अनुरूप, जसमा चाहिँ एक दुईहरू आएको र अड इभनहरू आएको। र यहाँ चाहिँ यहाँ यो शुक्ल यजुर्वेदमा चाहिँ त्यही देखिएको छ, एकाचमे त्रिशचमे त्रिशचमे पञ्चचमे पञ्चचमे सप्तचमे सप्तचमे नवचमे नवचमे एकादशचमे एकादशचमे जी 1, 3, 5, 7, 9, 11, 13, 15 भन्दै अड नम्बरहरू आएछ। जब अड र इभनको कुरा पाइथागोरसले 582 BC पहिलोचोटि इन्भेन्ट गरेको पाइन्छ भनेपछि त्यतिखेर वैदिक फिलोसफी पनि त्यसको प्रभावमा थियो होइन। भनेपछि वैदिक फिलोसफी चाहिँ त्यही समय अवधि भनेको 582 BCदेखि 6 होइन 500-600 BC भित्र लेखिएको पाइन्छ। जुन हुँदाखेरि 500 देखि 600 बिचमा लेखेको हेर्दाखेरि चना मुङ दालहरू पनि त्यतिखेरको आवश्यकता देखिन्छ। त्यतिखेर चाहिँ आइरन एज र इन्डियन आइरन एज जतिखेर चाहिँ त्यतिखेर चाहिँ यो अघि भने नि मैले उनीहरूले चाहेको चिजहरू ती देखिन्छ। उनीहरूले खोजेको चिज होइन भनेपछि यो अनि अझै पनि हामीले अझै जाने भने चारको मल्टिप्लाई पनि भेटिन्छ। चारको मल्टिप्लाई चतस्तमे स्टौचमे स्टौचमे द्वादशमे द्वादशमे खोडस्तमे खोडस्तमे बिङ्कु सतीचमे बिङ्कु सतीचमे चतुर्बिङ्कु सतीचमे चतुर्बिङ्कु सतीचमे इष्टा चतुवा इष्टा बिङ्कु सतीचमे इष्टा बिङ्कु सतीचमे द्वात्रिकु सतमे द्वात्रिकु घटमे खट्टिकु सतमे खट्टिकु सतमे चतुवारिकु सतमे चतुवारिकु सतमे यसरी के भने 4, 8, 12, 16, 20, 24, 28, 32, 36, 40, 44, 48 भनेर मल्टिप्लिकेसन चाहिँ शुक्ल यजुर्वेदमा पाइन्छ। जब यो 4, 8, 12, 16, यो 20 को यस्तो मल्टिप्लिकेसन चाहिँ पाइथागोरसको समय अवधिमा इन्भेन्ट गरेको मानिन्छ भनेपछि यो शुक्ल यजुर्वेदमा यो अटाउनुको कारण यो हो। त्यतिखेरको ऋषिहरूले यसलाई अटाउनुको कारण यो हो कि उनीहरू पाइथागोरसको त्योसँग सुनेका थिए, उनीहरूले त्यो अनुभूति गरिसकेका थिए, त्यो फैलिसकेको थियो भनेपछि यो 582 र 582 BC कुरो हो। जसमा फिरोलस भने थिए उनले भन्थे अर्डर इभन चाहिँ 470 BC कुरो हो भनेपछि त्यही 470 देखि 500 BCमा चाहिँ शुक्ल यजुर्वेद लेखिएको पाइन्छ। र शुक्ल यजुर्वेदमा चाहिँ अर्को के पाइन्छ, मैले यो सबै कुरा दोहोऱ्याउनुको कारण के हो भन्दाखेरि शुक्ल यजुर्वेद अथर्ववेद ऋग्वेद सामवेद एउटै टाइम पिरियडको होइन। र शुक्ल या अहिले हामीले यत्रो शुक्ल यजुर्वेदकै श्लोका र त्यसकोमा देखिएको अङ्कगणित त्यसमा देखिएको उनीहरूको डिजायर त्यतिखेरको व्यक्तिले खोज्ने डिजायर त्यतिखेर फैलिएका खानदानीहरूको आधारमा हामी के एउटा फ्याक्टमा पुग्न सक्छौँ भन्दाखेरि यो शुक्ल यजुर्वेद चाहिँ 500 देखि 600 BC लेखिएको पाइन्छ। 400 देखि 600 BC 400 BC देखि 600 BC होइन, हो यो 400 देखि 600 BC लेखिएको पाइन्छ यसको यहाँ यो भित्र देखिएको कुराको आधारमा। र शुक्ल यजुर्वेद भित्र यो पाइन्छ। र यही पिरियडमा मैले जुन भने शुक्ल यजुर्वेद लेखिएको पिरियड 600 BC देखि 400 BC र पाइथागोरसको समय 582 देखि 500 BC होइन, र त्यतिखेरै 16 महाजन पाइन्छ। महाजनपद भनेको चाहिँ यो आर्यवर्त क्षेत्र इन्डिया वा अहिलेको भारत बङ्गलादेश पाकिस्तान र नेपालका केही भागहरूमा चाहिँ 16 महाजनहरूले चाहिँ राज्य गरेको पाइन्छ, जुन चाहिँ 600 BC देखि 345 BC कुरा हो। भनेपछि यो ठ्याक्कै मिल्न जान्छ कि 600 BC अनि उता पाइथागोरसले पत्ता लगाएको मल्टिप्लिकेसन र नेचुरल नम्बर अड नम्बर र चारको मल्टिप्लाई पनि ठ्याक्कै यजुर्वेदमा हाल्नु अनि त्यही अवधिको महाजनहरूको कुराहरू पनि ऋग्वेद यजुर्वेदहरूमा पाउनुले एउटा चिज चाहिँ के देखाउँछ भन्दाखेरि यो चाहिँ त्यही अवधिमा लेखिएको 400 BC देखि 600 BC भनेपछि त्यतिखेर 600 BC 16 महाजनपद थिए। नन्द महापल भन्ने थियो 400 BC त्यो बुद्धिस्ट टेक्स्टमा पनि यो कुरा आउँछ। अवन्ती भन्ने महाजनपद थियो 400 BC जहाँ चाहिँ सिल्भर कोइन भेटिएको छ त्यो प्रुभै छ यतिखेरको हो भनेर। महावीर र बुद्ध पछाडिको कुरो हो यो भनेपछि यसबाट महावीर र बुद्धको समय भनेको हामीलाई बुद्धको जन्म पनि थाहा छ 563 BC होइन। भनेपछि 563 BC अनि 600 भनेको 100-200 वर्षको तलमाथिको फरक छ होइन। बुद्ध पाइथागोरस बुद्धको समय पाइथागोरसको समय र शुक्ल यजुर्वेदहरूको समय होइन, बुद्धभन्दा केही अगाडिको पाइन्छ यिनीहरू थोरै अगाडि किनभने 563 BC बुद्ध जन्मिएको र र 582 देखि 500 पाइथागोरसको सिद्धान्तहरूलाई हालेको पाइन्छ। र शुक्ल यजुर्वेदमा चाहिँ बुद्धले चाहिँ वेदहरूमा चाहिँ विभिन्न किसिमका हिंसाहरू गरेको पाएको कारणले गर्दा चाहिँ उनी चाहिँ वितृष्ण भएको पाइन्छ। यसको कारणले चाहिँ वैदिक पिरियड चाहिँ बुद्धकालीनभन्दा केही समय अगाडि 100-150 वर्ष अगाडि मात्र पाइन्छ होइन। त्यो चाहिँ मान्न चाहिँ उनीहरूले पहिलेदेखि नै मानिरहेको पाइन्छ श्रुतिको रूपमा, तर लिखित रूपमा चाहिँ बुद्धकालीनभन्दा केही समय अगाडि मात्र शुक्ल यजुर्वेद ऋग्वेद सामवेदहरू पाइन्छ। र बुद्ध बुद्धिस्ट ग्रन्थमा पनि यो 16 महाजनको कुराहरू छ। र हाम्रो यजुर्वेदमा शुक्ल यजुर्वेद ऋग्वेद सामवेदहरूमा पनि छन्। अवन्ती भन्ने थियो, अनि त्यहाँ पछाडि अगस भन्ने थियो, अथर्व वेदमा यो कुरा छ, अगसको बारेमा चेदी भन्ने थियो। त्यही 16 पल है, त्यो 16 महापलको महाजनपदको बारेमा भन्दैछ। त्यसको राज्यहरू चेदी होइन, यमुना छेउमा थियो चेदी भन्ने, ऋग्वेदमा यसको प्रसङ्ग आउँछ। अगसको बारेमा अथर्व वेदमा कुरा आउँछ। गान्धारा भन्ने थियो, गान्धारा कहिले थियो भन्ने कुरा 600-300 BC भन्छ। भनेपछि यो गान्धाराको कुरा, ऋग्वेदको कुरा, अनि यजुर्वेदले उठाएको कुरा, जुन प्रसङ्ग, त्यहाँ आएका शब्द, त्यहाँ आएका उयोहरू, बुद्धकालीन समय हेर्ने हो भने बुद्धकालीन समयमै को छेउछाउ ऋग्वेदहरू निक्लेको पाइन्छ होइन। त्यतिखेर नै गान्धाराको प्रसङ्गहरू आएको पाइन्छ, चेदीको प्रसङ्ग आएको पाइन्छ होइन, ऋग्वेदहरूमा, सामवेदहरूमा, ऋग्वेदहरूमा, अथर्व वेदहरूमा। नत्र यदि 600 BC अगाडि गान्धारा चलिरहेको थिएन भने कसरी ऋग्वेदले त्यो कुरालाई उठाउन सक्छ होइन? कसरी अथर्ववेदले चाहिँ अगस्तको बारेमा, महाजनपदको बारेमा कुरा उठाउन पाउँछ? भनेपछि यो त्यही 600 BCतिरको कुरा हुन्छ। र गान्धारामा चाहिँ त्यो सिक्का पाएको छ जसमा चाहिँ ओम, स्वस्तिक चिन्ह र यो के अरे यो नन्दी पद होइन, गोरुको खुट्टाको छाप पाइएको छ। भनेपछि यसले के देखाउँछ भने यो वैदिक फिलोसफी चाहिँ शुद्धि र भगवान्लाई चाहिँ आस्था चाहिँ पहिलेदेखि नै थियो, तर जसमा भगवान्को कथाहरू लेखेर लेखिने चिज चाहिँ यही 600 BCदेखि सुरुवात भएको पाइन्छ। गन्धारा भन्ने थियो होइन, 600-300 BCमा कौशला भन्ने थियो, कौशला भनेको चाहिँ कौशला महाजनपद थियो। यो कौशला महाजनपद चाहिँ अहिलेको ठ्याक्कै हाम्रो लेख खोजेको रामायणसँग मिल्न जान्छ। कौशला जनपद भनेको चाहिँ लवकुशहरूको राज्य होइन, कौशला थियो, उनीहरूको राजधानी चाहिँ स्वस्ति थियो। यो चाहिँ 600 BCको कुरा हो। भनेपछि रामको फिलोसफी हेर्ने भने 700 BCदेखि 600 BCसम्ममा पाइन्छ। रा जुन हामीले द्वापर युग भन्छौँ नि, द्वापर युग भनेको चाहिँ इतिहासबाट हेर्ने हो भने चाहिँ र प्रमाणको आधारमा हेर्ने हो भने चाहिँ रामायण कालीन समय भनेको चाहिँ 600 BCदेखि 500-700 BCभित्रको पर्छ क्या। र त्यही 500-700 BCभित्रै बुद्धकालीन समय पनि पर्छ, त्यही 500-700 भित्रै हाम्रो कुरुवंश होइन, कुरुवंश अथवा कृष्ण वंशको कुरा पनि त्यतिखेर आउँछ। र त्यही 500-700 भित्रै पाइथागोरसको कुरा पनि आउँछ। सबै यही समयभित्रको कुरो छ क्या। हामी त्यति त्यत्रो टाइममा फरक होइन क्या। हामीले भन्छौँ जसरी त्यता द्वापर कली भनेर हामी यत्रो भास्ट हेर्छौँ नि, इतिहासको आधारमा त्यस्तो छैन। तर ऋषिमुनिहरूले यो तथ्यलाई चाहिँ एउटा साहित्यको रूपमा लेख्दाखेरि चाहिँ त्यहाँ चाहिँ समयलाई चाहिँ जनाउनको लागि धेरै टाइम पिरियडको होइन, ब्रह्मको आयु, ब्रह्माजीको आयु, अनि दिन रात अयन होइन, यस्ता चिजहरू समयलाई र कस्मोलोजीलाई देखाउन खोजिएको छ। त्यही कारणले त्यत्रो फरक आएको, तर रियालिटीमा चाहिँ त्यस्तो होइन। एउटा चिज के भन्दाखेरि जतिखेर शास्त्र लेखियो त्यो कल, हामी अहिले पनि भन्छौँ नि कल भनेको आज होइन, तत्काल होइन, अहिले जे हुनुहुन्छ कल भोलि होइन, भोलि कलयुग भनेको कल भनेको भोलि होइन, कल कल क्या होगा कसले देखायो भन्छ नि होइन, कल भनेको अब आउने समय हो, त्यही बेला कलियुग भन्छ। कलियुग भनेको चाहिँ जुन जतिखेर ग्रन्थ लेखियो त्योदेखि पछाडिको समय। अनि द्वापर युग भनिन्छ, द्वापर भनेको त्योभन्दा 200 वर्ष अगाडिको, त्रेता युग त्योभन्दा 300 वर्ष अगाडिको, यदि लेखिएको 400 BC पाइन्छ, 400 देखि 500 भनेपछि द्वापर भनेको त्यही 600 700 भित्रको, 400 देखि 600 700 भित्रका कुराहरू 300 वर्ष क्या, 400 500 600 होइन, 400 500 600 700 यति यति भित्रका कुराहरू छन् क्या, धेरै परको कुरा छैन। अनि मैले चाहिँ अहिले के भन्दै थिएँ भने त्यो राज्य थियो लभ, लभको लभ लभको चाहिँ लभको चाहिँ यो कोसलाको राजधानी सवस्तीमा चाहिँ 600 BC थियो भनिन्छ। अब ठ्याक्कै कोसलामा जाने हो भने कोसला चाहिँ 525 देखि 465 BCसम्म चाहिँ त्यहाँ एक्जिस्ट रहेको पाइन्छ, त्यो चाहिँ मगधको पश्चिम राजधानी थियो। अब कोसला जनपद थियो भन्ने त ऐतिहासिकै प्रमाण छ, र कोसला चाहिँ रामको आमा कौशल्याको नामबाट रहेको थियो होइन। अब नि हामीले भागवतममा हेऱ्यौँ भने चाहिँ पृथु दिलीप हुँदै राम भएको छ होइन, जसमा चाहिँ गङ्गा भागीरथ गङ्गालाई चाहिँ भगीरथ उनीहरूकै रामकै पिरियडमा भागीरथले चाहिँ ले चाहिँ गङ्गालाई ल्याएको पाइन्छ। यसको अर्थ के भन्दाखेरि यो कोसला राजधानी जुन छ राज्य, त्यो दक्षिणमा गङ्गा र पूर्वमा नारायणी गण्डकी, उत्तरमा हिमालयसम्म फैलिएको पाइन्छ यो कोसला। अहिलेको जुन अहिले प्रेजेन्ट अहिले जुन विवाद छ नेपाल र भारतमा, कोसला चाहिँ दक्षिणमा गङ्गा, पहिले गङ्गालाई जितेको थिएन त्यही भएर त्यहाँ गङ्गालाई ल्याउनको लागि आराधना गरेको पाइन्छ क्या, पृथ्वीमा ल्याउनको लागि आराधना गरे रामको पुर्खाले होइन, तर आएन भनेको त्यसको अर्थ हो राज्यलाई चाहिँ गङ्गाभन्दा पर पुर्याउने त्यो कुरा हो ऐतिहासिक कुरामा त्यो गरिएको, त्यस त्यो गरिन खोजेको थियो। तर भगीरथको पालामा उनले चाहिँ राज्यको सिमाना गङ्गासम्म पुर्याएका थिए र दक्षिणमा गङ्गा पुर्याएका थिए, गङ्गा पार भएको थिए, अनि पूर्व गङ्गालाई आफ्नो बनाएको थिए, गङ्गा पार गरेका थिए र पूर्वमा नारायणी र गण्डकी घटेको थियो, उत्तरमा हिमालय थियो। त्यही भएर तपाईँले भागवतमा पायो भने गङ्गालाई ल्याउनको लागि उनले यो गरे त्यो गरे आएन होइन, पृथ्वीले ल्याउन सकेनन्, दिलीपले ल्याउन सकेनन् कि के, त्यो प्रसङ्ग आउँछ तपाईँले सुन्नुभएको होला। तर भागीरथले चाहिँ गङ्गालाई ल्याए भन्ने कुरोहरू पाइन्छ। भनेपछि जुन रामको समय अवधि चाहिँ त्यही 600 देखि 700 BC, 600 देखि 700 BCको समय अवधि मानिन्छ, जसमा चाहिँ कुशलाई चाहिँ कुशलाई पश्चिमतिरको र लभलाई चाहिँ उत्तरतिरको, जुन अहिलेको चाहिँ जुन कोसला कोसला र स्रवस्ती स्रवस्ती दिएको पाइन्छ होइन, र कोसलाको राजधानी स्वस्ती थियो, त्यही स्वस्तीलाई नै अयोध्या त्यही छेउ छाउलाई चाहिँ अयोध्या भनिन्थ्यो, पश्चिममा मगधसम्म पुगेको थियो। र यही रामकै सन्तानमा त्यो कोसलामा प्रसेनजीत आउँछन्, विरुद्धका आउँछन् होइन, र यो प्रसेनजीत चाहिँ हेर्ने हो भने त्यही कोसला राज्यमै लभ लभकै लभ चाहिँ 600 BCमा आए, उनी यहाँको 100 वर्ष पछाडि 100 150 वर्ष पछाडि चाहिँ प्रसेनजीत आउँछन्, जुन चाहिँ 525 को कुरो। जब चाहिँ प्रसेनजीत आउँछन् त्यो प्रसेनजीत चाहिँ लाई चाहिँ बौद्धिक धर्म ग्रन्थमा के पाइन्छ भन्दाखेरि बुद्धको पालामा बुद्धलाई भेट्नको लागि गएका थिए प्रसेनजीत भन्ने पाइन्छ बौद्धिक ग्रन्थमा होइन, र प्रसेनजीत पछाडि चाहिँ विरुद्धका आए र विरुद्धकालाई चाहिँ बुद्ध बौद्धकालीन बुद्ध धर्म मान्ने शाक्यले चाहिँ शाक्य राज्यले चाहिँ उनीहरूलाई हराएको पाइन्छ र त्यहाँ चाहिँ यो जुन अहिलेको कोसला राज्यमा चाहिँ बुद्ध धर्म फैलिएको पाइन्छ। त्यो कारणले चाहिँ अहिले चाहिँ कोसला र रामको अयोध्याको छेउछाउ चाहिँ खन्दाखेरि विभिन्न बुद्धका मूर्तिहरू भेटेको पाइन्छ होइन। त्यहाँ पछाडि अब यही कोसलालाई नै अझै डुबेर हेर्ने हो भने कोसला राज्य भनेको रामको बेला भनेको 600 देखि 700 BC भित्रको कुरो, त्यतिखेर रामले शासन गर्दाखेरि होइन, र अहिलेको नारायणी नेपालको नारायणी पूर्व नारायणी गण्डकी पुगेको थियो, उत्तरमा हिमालयसम्म दक्षिणमा गङ्गासम्म पुगेको थियो यो राज्य, ठुलो थियो। त्यही भएर जुन इतिहासमा कथा लेखेको छ, इतिहासकामा ऋषिमुनिहरूले यही पात्रहरूलाई लिएर लेखेका छन् होइन, यही परिवेशलाई लिएर। तर भक्ति, प्रेम, आनन्द र त्यो भगवान्को नामलाई चाहिँ जोडेर लेखिएको पाइन्छ। इतिहास मात्र हुँदैन क्या, त्यहाँ प्रेम र भक्ति पनि हुन्छ। त्यही कारणले त्यो हामीले चाहिँ शास्त्रबाट इतिहास साथसाथै भक्ति, प्रेम होइन, त्यो ब्रह्मको जानकारी प्राप्त गर्न सक्छौँ। र यो कोसला राज्य, कोसला महाजनपद जुन चाहिँ पाइन्छ, त्यो कोसला महाजनपदमा चाहिँ भरत, रामका भाइ भरतले चाहिँ गन्धारा किङडम होइन, त्यो गन्धारा जुन मैले भने, गन्धारा पनि जनपद थियो, महाजनपद थियो 600 देखि 300 BC सम्म। त्यो त्यही गन्धाराकै छोरी गान्धारी देखाइएको छ होइन, अनि गान्धारी चाहिँ शकुनीको दिदी देखाइएको छ होइन, हामीले भागवतमतिर देख्न सक्छौँ र यो महाभारततिर पनि आउँछ। अनि धृतराष्ट्रको श्रीमती गान्धारी, ऊ चाहिँ गान्धारा राज्य जनपदकी राजकुमारी पाइन्छ होइन। अनि त्यहाँ पछाडि भरतले चाहिँ यो गन्धारालाई चाहिँ आफूमा कोलोनाइज गरेका पाइन्छ, भरत, रामको भाइ भरतले चाहिँ। र उनले चाहिँ तक्षशिला चाहिँ यसको राजधानी बनाएको पाइन्छ। तक्ष भनेको चाहिँ भरतको छोराको नाम हो होइन, रामको भाइ भरत, भरतको छोराको नाम तक्षको नाममा तक्षशिला राखिएको थियो होइन। अनि यता भरतले तक्षशिलालाई कोलोनाइज गरेका थिए भने, उता शत्रु घन थिए नि उसको भाइ, रामको भाइ, उनले चाहिँ मधु फोरेस्टलाई चाहिँ जङ्गललाई चाहिँ डिस्ट्रोइड गरेर मथुरा सिटी बनाएको थिए। पछि चाहिँ यो मथुरा सिटी चाहिँ सुरसेन किङडम बनो होइन, सुरसेन किङडम बनो। सुरसेन किङडम भनेको चाहिँ 511 देखि 500 BC सम्मको कुरा हो होइन, किनभने रामको कुरा भनेको 700 BC को, कृष्णको कुरा भनेको 500 BC तिरको कुरा हो, 500 देखि 600 BC सम्मको कुरा हो होइन, 500 देखि 600 BC सम्मको कुरा हो कृष्णको, अनि रामको भनेको 600 देखि 700 BC भित्रको कुरो हो। अनि 300 देखि 400 BC मा चाहिँ ग्रन्थहरू लेखिएको पाइन्छ होइन, त्यही भएर त्रेता, द्वापर अनि कली भनिन्छ। र रामभन्दा अगाडिको जुन वैदिक फिलोसफी लेखेको पाइन्छ नि 500-600तिर, अनि त्यतिखेर मानिराखेका चिजहरू जुन स्मृतिकै भरमा मानिन्थ्यो त्यसलाई चाहिँ सत्ययुग मानिएको पाइन्छ इतिहासको भरमा है, इतिहासमा। अनि जब शत्रुघ्नले चाहिँ यो मधु जङ्गल चाहिँ डिस्ट्रोइड गरेर मथुरा बनाए, पछि सुरसेनले चाहिँ 500 BC मा चाहिँ आफ्नो बनाए, यो चिज चाहिँ भेटिएको छ त्यतिखेरको यो सुरसेनको किङडम जुन मथुरामा चाहिँ सिल्भर कोइन पाइएको छ 500 BC को होइन, जुन अहिले मथुरामा चाहिँ हामी कृष्णको कुरा गर्छौँ त्यो धेरै अगाडिको होइन, त्यही 500 BC का कुराहरू चाहिँ भेटिएका छन् होइन। आर्कियोलोजी डिपार्टमेन्टले चाहिँ के पाएको छ भन्दाखेरि पेन्टेड ग्रे वेब कल्चर पाएको छ र नर्थेन ब्ल्याक पोलिस वेयर होइन, वेयर भन्नुहुन्छ त्यसले चाहिँ के देखाउँछ भन्दाखेरि यो जुन सुरसेन किङडम छ जुन चाहिँ पहिले चाहिँ कसको थियो, शत्रुधन राम केही भाइको शत्रुधनको थियो मथुरा, उनले बनाएको, पछि चाहिँ 500 देखि 500 मा चाहिँ यो प्रिन्टेड ग्रे वेब कल्चर पाइयो, जसले चाहिँ पछि चाहिँ सुरसेनको पालामा आएछ, त्यसले सिल्भर कोइन पनि पाएको छ प्रमाणको रूपमा होइन, आर्कियोलोजी डिपार्टमेन्टहरूले भेटाएका छन्। अनि त्यहाँ पछाडि ब्ल्याक पोलिस वेबले चाहिँ त्यो ठाउँ चाहिँ पहिलेदेखि 700 देखि 200 BC सम्म प्रयोग हुँदै आएको मानेको छ, भनेपछि 700 BC भनेको त्यही रामको पिरियड होइन, भनेपछि यसबाट देखिन्छ रामको पिरियड 700 BC देखि 600 BC सम्मकामा राम र रामका भाइ र उनको पुत्र लवकुशको कोसला राज्य जुन मगध पश्चिममा र राजधानी अयोध्या, अनि अवस्थी होइन, त्यहाँ पछाडि दक्षिणमा गङ्गा, पूर्वमा नारायणी गण्डकी, उत्तरमा हिमालय होइन। यही यसको प्रमाण चाहिँ गङ्गालाई आफ्नो बनाउनको लागि पृथ्वीले गरेको मेहनत, शिवले गरेको मेहनत र भागीरथले चाहिँ गङ्गाभन्दा पारी गएर जितेको अवस्था, यो सबै देखाएको छ नि त होइन पुराणहरूमा, इतिहास त देखाएको छ, तपाईँहरूले बुझ्नुभएको छ कि छैन। अनि त्यहाँ पछाडि आर्कियोलोजीले चाहिँ आर्कियोलोजी डिपार्टमेन्टले चाहिँ यो 500 BC चाहिँ त्यही शत्रुघ्नले चाहिँ जिते बनाएको मधुलाई चाहिँ, मधु फोरेस्टलाई चाहिँ मथुरा थियो सहर, पछि सुरसेनको पाला जब कृष्णहरूले चाहिँ महाभारतको युद्ध भइसकेपछि होइन, जुन राज्य सुरसेनले चलाए ए महाभारतकालीन समयमा जुन चाहिँ सुरसेनले चलाए होइन, उग्रसेनले चलाउँदै थियो, उग्रसेन पछि सुरसेनले चलाए, त्यो चाहिँ 500 BC कुरो, 500 BC होइन। अनि एउटा कुरो के पनि पाइन्छ भन्दाखेरि बुद्धिस्ट र गौतम बुद्धको शिष्य महाकञ्चन भन्नेले चाहिँ बुद्धिज्म चाहिँ यो जुन यो मथुरा सुरसेन किङडममा चाहिँ बुद्धिज्म फैलाएको पाइन्छ 500 500 देखि 500 BC होइन, बुद्ध बित्नुभन्दा अगाडि, जब बुद्धको जन्म कहिले हो 563 BC र मृत्यु 483 BC होइन, 400 भनेको 500 BC 2500 आजभन्दा 2500 वर्ष अगाडि फैलाएको पाइन्छ। त्योभन्दा केही समय अगाडि त्यहाँ चाहिँ सुरसेनको राज्य पाइन्छ होइन, यो चिजहरू देखिन्छ। अब कोसला राज्य, सोह्र महाजनपद होइन, अब महाभारतकालीन समय भनेको चाहिँ के पाइन्छ भन्दाखेरि, यो महाभारत कहिले लेखियो भन्दाखेरि अब 600 देखि 700 भित्रमा रामको राज्य, जुन राम राजा थिए होइन, जुन चाहिँ कोसला राज्य थियो, कोसला राज्य चाहिँ एकदम बृहत् राज्य, ठुलो राज्य थियो होइन, जहाँ उनका भाइ र उनका पुत्रहरूले एकदम फैलाएका थिए। 16 महाजनपदमध्ये एउटा ठुलो महाजनपद थियो र यो चाहिँ 465 BC होइन 600 BCसम्म अथवा केही समय अगाडिसम्म चाहिँ एकदम चलेको महाजनपद मानिन्छ भनेपछि त्यसको प्रसङ्ग चाहिँ महाभारतमा लेखिएको पाइन्छ, र महाभारत चाहिँ रामायणमा लेखेको पाइन्छ भने, रामायण भनेको चाहिँ 500 BCतिर लेखिएको पाइन्छ होइन, 500 BC, किनभने 600 सम्ममा उनको राज्य थियो, त्यही शताब्दी त्यही वर्षको शताब्दीमा भएका घटनाहरू होइन, त्यसले गरेका विकास निर्माणहरू चाहिँ त्यतिखेरकाले लेखेका छन् होइन, त्यहाँ 500 BCमा लेखेको कारणले गर्दा त्यतिखेर भएका विज्ञानका कुराहरू, आध्यात्मिक कुराहरू पनि रामायणमा पाउन सकिन्छ। महाभारतकालीन भने चाहिँ रामायणभन्दा अलिकति पछाडि हो होइन, 100-150 वर्ष पछाडि हो, जब चाहिँ महाभारतको युद्ध भयो। महाभारतको युद्ध कहिले भयो भनेर यसो हेर्ने हो भने के पाइन्छ भन्दाखेरि, महाभारतको युद्ध भनेको चाहिँ जस्तै सुरसेनको राज्य भएको बेला हो, सुरसेनको राज्य भनेको 500 BCमा भएको छ पाइन्छ, त्यो प्रिन्टेड ग्रे वेब कल्चर र नर्थेन ब्ल्याक पोलिस वेबको आधारमा, वेयरको आधारमा र त्यहाँ भेटेको कोइनको आधारमा 500 BC र 500 BCको छेउछाउै बुद्ध 563 BCमा जन्मेको छन् है, बुद्धको जन्म पछाडि मात्र महाभारतको युद्ध देखिन्छ इतिहासले चाहिँ होइन, यो आधारमा, र यसलाई सपोर्ट चाहिँ नेपालको इतिहासले पनि गर्छ, नेपालको किराँतवंशी 7 औँ किराँती राजा जितेदासजीको पालामा महाभारतको युद्ध भएको मानिन्छ होइन, भनेपछि जितेदासजीकै पालामा बुद्ध चाहिँ नेपाल भ्रमण गरेको पनि पाइन्छ नेपालको इतिहासमा, भनेपछि उनी जन्मिसकेका थिए होइन, भनेपछि उनी जन्मको जन्म 563 BC भनेपछि उनी जन्मिसकेपछि चाहिँ 563 BCमा जन्मिएका थिए भनेपछि जन्मेपछि मात्र महाभारतकालीन युद्ध भएको भनिन्छ, भनेपछि 400 भन्दा अगाडि 500 को बिचमा महाभारतकालीन 500 BC 100 वर्ष 400 देखि 500 BC को बिचमा चाहिँ महाभारतकालीन युद्ध भएको पाइन्छ होइन, त्यो त्यति बिचमा चाहिँ युद्ध भएको पाइन्छ। अनि त्यतिखेर चाहिँ कुरुवंशीहरू चाहिँ आएको मानिन्छ, कुरुवंशी चाहिँ पावरमा आएको होइन। जस्तै कुरुवंशीमा पनि एउटा भेद छ, कतिले चाहिँ कुरुवंशी चाहिँ 1200देखि 900 BC को भन्छन्, तर त्यो होइन, किनभने यो सबै इतिहासले त्यो देखाउँदैन। रामभन्दा अगाडि कुरुवंश हुने कुरो भएन, कोसला राज्य जनपद थियो, कुरु जनपद पनि थियो। कुरु जनपद भनेको चाहिँ 500 BC को हो क्या, 500 BC को जनपद हो। र राजा परीक्षित, जनमेन्जय चाहिँ द्वापर युगको अन्तिम राजा भनेर चाहिँ भागवतममा देखाएको पाइन्छ। र द्वापर युग भनेको चाहिँ त्यही 400देखि 500सम्मको अवधि हो, र 500देखि 700सम्मको अवधि चाहिँ त्रेता युग हो होइन। अनि त्यहाँ चाहिँ यो द्वापर युग भनेर त्यसरी देखाएको पाइन्छ। र फेरि भागवतम लिटरेचरभित्र चाहिँ द्वापर युगलाई चाहिँ एउटा कथाको रूपमा ठुलो टाइम पिरियडमा देखाएको छ, ब्रह्माजीको आयु होइन, ब्रह्माजीको आयु अनुरूपको यहाँ धेरै समयभित्र, ब्रह्माजीको 1 सेकेन्ड पनि यहाँ ठुलो समय हो भनेर एउटा त्यो चैतन्यलाई एक्सप्लेन गर्ने तरिकाले त्यो साहित्यिक रूपमा लेखेको छ। तर ऐतिहासिक रूपमा सत्यदेवता द्वापर कलिगको समय भनेको त्यति फरक छैन, त्यो 100 सेन्चुरी 100-200 वर्षको मात्र फरक छन् होइन। अन्तिम राजा जुन जनमेन्जय छन्, जनमेन्जय भनेको चाहिँ अन्तिम राजा द्वापर युगको मानिन्छ होइन, कुरुवंशीको अन्तिम राजा हो नि त। अनि राजा परीक्षितका छोरा हुन्, राजा परीक्षितले चाहिँ श्रीमद् भागवत सुनेको पाइन्छ, अनि पछि वेदले के अरे व्यासले श्रीमद् भागवत चाहिँ उनलाई सुनाएको पाइन्छ, भनेपछि वेद व्यासले लेखेको भनेको चाहिँ त्यही 300देखि 400मा हो, भनेपछि कुरुवंशको अन्तिम राजा जन्मिन्छ 400 BC तिरका हुन् होइन, 300 भन्दा अगाडिका चाहिँ हुन्। किनभने 300 BC भन्दा अगाडिका हुनु भन्ने प्रमाण चाहिँ कसरी भन्न सकिन्छ भन्दाखेरि चाहिँ एउटा चिज छ, त्यो के हो भन्दाखेरि त्यो हो चाणक्य पण्डित। चाणक्य पण्डितले चाहिँ आफ्नो चाणक्य नीतिमा चाहिँ हामीले कुन समयमा के पढ्ने होइन, रामको कृष्णको महिमाहरू सुना लेखेका छन्। जब चाणक्य पण्डितको जन्म 375 BC मा भएको छ, भनेपछि उनी जन्मिनुभन्दा अगाडिको चिज हो, त्यति चाहिँ फिक्स हो। त्यो जुन पुराणहरू र साहित्यहरू 375 BC भन्दा अगाडिको हुन्, त्यतिखेर जनमेन्जय पनि गइसकेका थिए होइन, श्रीमद् भागवतमा लेखिएको थियो भनेपछि त्यो 400 BC तिरको कुरो, 400 BC तिरको कुरो हो। अनि किनभने चाणक्य पण्डितको जन्म 375 BC मा भएको छ र 283 BC मा उनको मृत्यु भएको छ। र चाणक्य पण्डित जुन मगध राज्यको गर्थे, त्यो मगध भनेको चाहिँ बृहत् र त्यो कथा पनि पाइन्छ, बासुका 5 जना छोरा हुन्छन्, अनि त्यसका बृहत्रथ हुन्छन्, बृहत्रथका छोरा जरासन्ध, जरासन्ध भनेपछि यो अजातशत्रुको समय भनेको 492 भनेको 500 छेउछाउ, अनि जरासन्धलाई चाहिँ कृष्णले पाण्डवहरूसँग मिलेर हराएको पाइन्छ, मारेको पाइन्छ, र उनको मन्त्री उनको छोरा जरासन्ध पछाडि रिपुञ्जेलाई चाहिँ राजा थिए, मन्त्रीले नै उनलाई चाहिँ मारिदिएपछि त्यही पुलिकाको छोरा चाहिँ अजात शत्रु हो भनेर देखाएको पाइन्छ होइन होइन, त्यस्तै होला, अजात शत्रु हो भनेर देखाएको पाइन्छ। अनि त्यही अजात शत्रुको पालामा चाहिँ अजात शत्रु चाहिँ एकदम बौद्ध धर्म र जैन धर्मलाई मान्थे, भनेपछि यो अजात शत्रुको कुरा चाहिँ धेरै चिजमा आएको छ, धेरै धेरै पुराणहरूमा, त्यसै त्यतिखेरका वायु पुराणमा होइन, वायु पुराणमा, भविष्य पुराणमा, भागवतममा, भनेपछि धेरै कुरामा आएको छ। भनेपछि
भागवतम यदि त्यो 460 मा अजातशत्रुको 460 BC मा अजातशत्रुको मृत्यु भएको पाइन्छ भनेदेखि 460 भन्दा पछाडि लेखिएको हो क्या, 400 BC मै लेखिएको, 400 BC पिरियडभित्र चाहिँ भागवतम लेखेको पाइन्छ, भागवतम महाभारत एउटै समयमा लेखेको पाइन्छ होइन, बुद्धको भन्दा पछाडि, बुद्धको मृत्यु 483मा भएको, अनि त्यही भएर महाभारतमा भागवतममा बुद्धको कुराहरू पाइन्छ नि त होइन। तपाईँले भागवतम पढ्नुभएछ भने बुद्धको कुरा थोरै आउँछ होइन, त्यहाँ बुद्धको कुरा पनि आउँछ गरिएको छ होइन, बुद्ध दर्शनको कुरा थोरै गरिएको छ। अनि त्यहाँ पछाडि जैन धर्म पनि त्यतिखेर फैलिसकेको थियो होइन, महावीर जैन, त्यही महावीरको कुराहरू पनि साङ्ख्य बातको रूपमा देखाइएको पाइन्छ भागवतममा होइन। त्यो भएर सम्पूर्ण जुन पुराणहरू छन् त्यो पुराणहरू चाहिँ अजातशत्रुको मृत्यु पछाडि लेखिएका हुन्, त्यो भएर अजातशत्रुका कुराहरू त्यसमा छन् होइन। 492 देखि 460 BC मा अजातशत्रुको जीवन अवधि त्यतिखेर थियो र त्यो कुराहरू देखिन्छ। यसबाट समग्र रूपमा हामी के पायौँ भन्दाखेरि चाहिँ अजातशत्रु, चाणक्य नीति, चाणक्य नीति पछाडि त त्यहाँ पछाडि अरू राज्यहरू बन्दै गयो, त्यो त्यस पछाडिका कुरा त हामीलाई थाहा छँदैछ होइन। भनेपछि यो सबै चिजलाई हेरेर होइन हामी एउटा के निष्कर्ष गर्न सक्छौँ भन्दाखेरि, जुन मत्स्य पुराण, विष्णु पुराण, भागवत, वायु पुराण, ब्रह्माण्ड पुराण चाहिँ अजातशत्रुको समय 492 देखि 460 BC भन्दा पछाडि लेखिएको, र महाभारतको युद्ध पनि यो बुद्धकालीन समय भन्दा केही समय पछाडि भएको इतिहास पनि देखाउँछ। नेपालका जितजातिको पालामा नेपालका किराँतहरू पनि गएको पाइन्छ होइन त्यो युद्धमा, र बुद्ध त्यतिखेरै जे जस्तो नेपालमा नेपाल भ्रमणमा आएको पनि पाइन्छ। पछि बुद्धकालीन समयमै कृष्णकालीन समय पनि जोडिएको छ होइन, र अलिकति अगाडि चाहिँ हो, थोरै अगाडि हो, बुद्ध त्यतिखेर सामान्य हुँदाखेरि कृष्णकालीन समय चलिरहेको थियो होइन, र कृष्णको कुरु वंश चलिरहेको थियो। त्यहाँ पछाडि त्योभन्दा केही समय अगाडि मात्र हो यो कोसला जनपद चाहिँ उग्र चलिरहेको थियो भने, त्यतिखेरका ऋषिमुनिहरूले चाहिँ त्यतिखेर चलेका महान महान कोसला, गान्धारा, अगस्त, चेदी, कुरु होइन, त्यसलाई नै आधार मानेर उपन्यासको पात्र बनाएर त्यही इतिहास, कथा, भक्ति, प्रेमलाई आधार मानेर साहित्य लेखेको पाइन्छ होइन। अब त्यसो यता भए भगवान्को जस्तो लाग्छ, भगवान् चाहिँ छ सत्य हो, किनभने हामी आमाको पाठे घरमा रहँदा पनि आमालाई थाहा नहुँदा पनि सामान्य शुक्रकिट र एउटा अन्डबाट हामी यत्रो विशाल भएका छौँ। अहिले यो कुरा म भनिरहेको छु तपाईँले सुनिरहन्छ, यो विशाल ब्रह्माण्ड छ, भगवान् छ, त्यही भगवान्को महिमा लेखेर सकिँदैन, गाएर सकिँदैन होइन, भनेर सकिँदैन। त्यही भएर उनीहरूले त्यसलाई चाहिँ त्यतिखेर केही ऐतिहासिक पृष्ठभूमिमा ऐतिहासिकै पात्रहरूलाई लिएर त्यो दिव्य प्रेम र दिव्य आनन्दमयको व्याख्या गरेको पाइन्छ होइन। त्यही भएर त म यो होइन अजातशत्रुको समय मत्स्य पुराण, विष्णु पुराण, भागवत, वायु पुराण, ब्रह्माण्ड पुराण, यी पुराणहरूमा अजातशत्रुका कुराहरू आएछन्। उनी पनि महान खतरा थिए, तर उनी बौद्ध र जैन धर्म मान्थे होइन, तर उनकै कुरा हिन्दू ग्रन्थमा पाइन्छ। त्यसमा इतिहास र त्यसरी छेरूले हिन्दू यो छुट्याउँथे क्या, त्यतिखेरको मेन चिजको प्रभावशाली छ यसको बारेमा त्यो चैतन्यको व्याख्या गर्थे। र यस आजको यस 1 घन्टाको जुन प्रवचनमा चाहिँ मैले एउटा के क्लियर गर्न खोजेको भन्दाखेरि, जति इतिहास लेखेका छन् पुराण होइन, सत्य, त्रेता, द्वापर, कलि, यो धेरै पछाडिको कुरा होइन, यही सामान्य पिरियड हुन् होइन, जुन चाहिँ 700 BC 2700 वर्ष अगाडिको कथा, 2600 र 2500 वर्ष अगाडिको कथा होइन, अनि 2400 तिरका कथाहरू, त्यतिखेरका रिसर्चहरू, त्यतिखेरका
विस्तारहरू, त्यतिखेरका सोच, त्यतिखेरको प्रेम, त्यतिखेरको चैतन्य, त्यतिखेरको अध्यात्मलाई चाहिँ देखाइएको छ, होइन? जुन चिज मैले अघि अघि तपाईँहरूलाई प्रमाण सहित देखाइ भनिसकेको छु त्यही समयको हो भनेर के प्रमाण भन्नु होला? म यति ग्यारेन्टी गर्छु त्यहाँको आर्कियोलोजीले यदि खनेमा पनि त्यहाँ कुनै पनि त्यस्तो वस्तु भेटिनेछ भेटिने छैन जुन चाहिँ 400 BC 500 400 देखि 600 BC पुरानो होस्, त्यस्तो भेटिने नै छैन। 2600 वर्षभन्दा पुरानो मरे भेटिँदैन, म ग्यारेन्टी गर्छु। होइन, र अब यस सुनिदिनुभयो यस प्रवचन जसमा चाहिँ मैले विभिन्न कुराहरूको आधारमा तथ्यहरू राखेँ, जसमा चाहिँ श्रीमद् भागवतको बेसमा विभिन्न पुराणहरूको तथ्यको आधारमा उपनिषद, होइन, अनि त्यहाँ पछाडि हाम्रो वेद, यजुर्वेदकालीन समय, यजुर्वेदमा व्यक्त गरिएका शब्दावली, होइन, त्यो कतिखेर लेखिएको त्यसको आधारमा, अनि आर्कियोलोजी डिपार्टमेन्टहरूले भेटाएका प्रमाणको आधारमा नेपालको ऐतिहासिक पृष्ठभूमि र बुद्धकालीन ग्रन्थको आधारमा, त्यतिखेर चाहिँ पश्चिमा दर्शनहरू, होइन, पश्चिमा दर्शनको मा भएको अङ्कगणित र विज्ञानका कुराहरूको हाम्रो साहित्यमा, हाम्रो वैदिक साहित्यमा पाइएको, त्यसको आधारमा यो कुन समय अवधि हो, कहिले हो, कस्तो इन्भाइरोमेन्ट हो, त्यसमा प्रेम र भक्तिलाई कसरी देखाउन खोजिएको छ, इतिहासलाई कसरी देखाउन खोजिएको छ, पात्रहरू को को छन्, होइन, त्यो सबलाई बुझ्नुपर्छ। अब यो सबै बुझेपछि तपाईँलाई एउटा चिज लाग्छ चाहिँ यार त्यसो भए भगवानै छैन कि क्या लाग्ला, भगवान् छ त्यो ऋषिमुनिहरूले, त्यही भएर त तपाईँ हुनुहुन्छ, भगवान् छ, सत्य छ, तर त्यो सत्य कसैलाई थाहा छैन, होइन, सत्यलाई कहिले डिस्क्राइब गर्न सक, सत्यको कुनै बाटो हुँदैन, तर अनुभूति गर्न सकिन्छ, त्यही चैतन्य हो, त्यही चिजलाई चाहिँ ब्रह्म भनियो, त्यही कुरालाई चाहिँ उपनिषद र वेदले अहम् ब्रह्म अस्मि, त्यही चैतन्य म हुँ भन्यो, सबतिर म व्याप्त छु भनौँ, होइन। त्यही भएर सम्पूर्ण महाभारत होस्, रामायण होस्, भगवद् गीता होस्, वेद होस्, पुराण होस्, जुन 500 देखि 700 BC लेखिएका चिजहरू छन्, 400 देखि 700 BC सबै चिजहरू त्यही छन्, र त्योभन्दा पछाडि पनि कति परिमार्जित भएका होलान्, होइन, हालिएका होलान्, तर त्यसमा इतिहास, भूगोल, होइन, इतिहास, भूगोल र अध्यात्मलाई चाहिँ देखाउन खोजिएको हुन्छ, र त्यो चाहिँ साहित्य हो, साहित्यिक कृति हो, त्यो सबैलाई इतिहास, भूगोल र अध्यात्म र ऐतिहासिक पात्रलाई लिएर चाहिँ त्यो आध्यात्मिक, त्यो चैतन्य पुरुष भगवान्लाई चाहिँ पात्र बनाएर लेखिएको हुन्छ, यही हो यथार्थ, है। र आज मैले तपाईँहरूलाई कति चिज भने अब यसको यही हो भनेर मैले त भनिसकेँ, अब तपाईँलाई त विश्वास नलाग्न सक्छ, त्यसको लागि मैले लिएका रिफरेन्सहरू एकचोटि फेरि तपाईँलाई भन्छु, तपाईँ त्यो रिफरेन्स अध्ययन गर्न सक्नुहुन्छ, तपाईँ शुक्ल यजुर्वेद हेर्नुहोस्, र शुक्ल यजुर्वेदमा यो चमी अध्यायमा भएको 1, 3, 5, 7, 9 अड नम्बर र 4, 8, 12 मल्टिप्लाई त्यसले के के देखाउँछ, अनि त्यस पछाडि त्यतिखेर लोह, पाउँ, चाँदी, सुन, होइन, उनीहरूले त्यो भनेकोले के इन्डिकेट गर्छ, त्यतिखेरका अनुष्टुप छन्द, यो छन्दको कुराहरू छन्, त्यो विभिन्न छन्दहरूको विकास कहिले भयो, यस्तो पढ्नुहोस् र त्यसको आधारमा तथ्य हेर्नुहोस् पहिलो। दोस्रो, नेपालको इतिहासमा बुद्धकालीन समयमा बुद्ध कहिले जन्मिनु भएको थियो, कहाँ जन्मियो, त्यो बुद्ध ग्रन्थमा के छ, उहाँ कुन कुन ठाउँमा जानुभयो, त्यतिखेर कति कस्ता कस्ता जनपद थिए, त्यो हेर्नुहोस्, होइन, रेफरेन्सको रूपमा। अनि नेपालको किराँत वंशीहरूले महाभारत कालमा कहिले गएका थिए त्यो हेर्नुहोस्। त्यहाँ पछाडि पश्चिमी दर्शन तपाईँले हेर्न चाहनुहुन्छ भने मैले लिएको रिफरेन्स पश्चिमी दर्शनको भनेको तपाईँलाई अघि नै भनिहालेँ, मैले पश्चिमी दर्शनको लिएको रिफरेन्स
त्यही पनि अब तपाईँ त्यो रिफरेन्सहरूलाई लिएर हेर्नुहोस् होइन, त्यस्ता रिफरेन्सहरूलाई अगाडि लिएर हिँड्नुहोस्।